نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. آج کا ہمارا سبق آیت نمبر 40 سے 46 40 سے 46 ہے. اللہ سے دعا کرتے ہوئے ہم تلاوت پہلے سنتے ہیں. اب تلاوت سنتے وقت آپ نے ڈوبنا ہے. اس وقت کیا کرنا ہے؟ لفظوں کو دیکھیں کہ آج اس ان میں سے کیا موتی نکلیں گے. کیونکہ آپ نہیں دیکھتے کہ جب ہم قرآن کی آیت کو کھولتے ہیں تو اندر سے ایسے لگتا ہے جیسے ہیرے موتی نکل رہے ہیں نا. تو آپ تلاوت کے دوران سسپینس رکھیں, کیا ہوگا بھلا آج کے سبق میں کیا ہے, اور پھر بعد میں جب آپ پڑھیں گے تو پھر سوچئے گا اچھا تلاوت کے دوران مجھے کیوں نہیں یہ بات سمجھ آئی. ٹھیک ہے, شروع کریں.
يا بني إسرائيل اذكروا نعمتي التي أنعمت عليكم وأوفوا بعهدي أوف بعهدكم وإياي فارهبون وآمنوا بما أنزلت مصدقا لما معكم ولا تكونوا أول كافر به ولا تشتروا بآياتي ثمنا قليلا وإياي فاتقون ولا تلبسوا الحق بالباطل وتكتموا الحق وأنتم تعلمون وأقيموا الصلاة وآتوا الزكاة واركعوا مع الراكعين أتأمرون الناس بالبر وتنسون أنفسكم وأنتم تتلون الكتاب أفلا تعقلون واستعينوا بالصبر والصلاة وإنها لكبيرة إلا على الخاشعين الذين يظنون أنهم ملاقو ربهم وأنهم إليه راجعون.
بس ایک چھوٹی سی چیز پہ پیچھے توجہ دلا کر انشاءاللہ ہم ان کی تفسیر پہ آئیں گے. آپ پچھلی آیتوں کو کھولیے, ہم نے کافی ڈیٹیل سے ان کو دیکھا لیکن پھر بھی اس میں سے کچھ رہ گیا. آخری حصہ دیکھیے گا پچھلے سبق کا, آیت نمبر 38. نظریں جمائیے ذرا آیت کے ٹیکسٹ پہ اور جو بات میں کہوں اس کو ذرا غور سے سنیے گا. ہم نے یہاں یہ بات دیکھی کہ فلا خوف علیہم ولا هم یحزنون, بس کوئی خوف ان پر نہیں ہوگا اور وہ غمزدہ نہیں ہوں گے. اگر آپ غور کر کے دیکھیں نا تو خوف کا لفظ اسم میں آیا ہے. نوٹ کریں, تھوڑی بہت تو آتی ہے نا گرامر. خوفن دو تنوین جس لفظ پہ ہوں گی نا, زبر یا زیر یا ال, تو وہ اسم ہوگا. اب آپ دیکھیے کہ خوفن جو ہے نا یہ اسم ہے, جبکہ ولاہم یحزنون, یحزنون کیا ہے؟ فعل ہے. کیوں؟ آپ دیکھیے کہ یہاں خوفن کا لفظ جو ہے نا یہ اسم میں آیا ہے اور خزن کے ساتھ فعل کا لفظ آیا ہے. تھوڑا سا اس کی ڈیٹیلز کو سمجھیں گے تو بات اور بھی سمجھ آ جائے گی. خوف ہوتا ہے مستقبل کا, اندیشے ہر وقت لاحق رہتے ہیں. امیجن کریں دنیا کا کام ہی چل رہا اسی پہ ہے, آپ کو خوف ہے کہ آپ کے بچے بگڑ نہ جائیں, آپ کے شوہر کی جاب نہ چلی جائے. یعنی خوف کا تعلق زمانے سے نہیں ہوتا, یہ ہر وقت دل کو رہتا ہے. جبکہ حزن, جس کو آپ انگلش یا اردو میں سیڈنس, اداسی, دکھ کہہ لیں, اس کا تعلق ماضی کی کسی چیز سے ہوتا ہے, یہ ہر وقت نہیں آتا. آپ کب اداس ہوتے ہیں؟ جب آپ کو کسی کی یا اس بات کی یاد آتی ہے. بات سمجھ گئے؟ یعنی خوف ہر وقت ہے زمانے کی قید سے, اندیشے ہیں, فکر ہے, ڈاؤٹس ہیں, عجیب و غریب پریشانی ہیں. جبکہ حزن, غم, وہ یاد کریں تو آتا ہے, نہیں کریں تو نہیں آتا. اللہ سبحانہ تعالیٰ نے یہاں خوف کے لفظ کو اسم میں رکھا ہے اور ہم بچپن سے یہ لفظ سنتے آ رہے ہیں. اسم کس کو کہتے ہیں؟ نام, چیز اور جگہ. اور ایک جملہ ہم کیا بولتے ہیں اسم کی تعریف میں؟ اس کا زمانے سے تعلق نہیں ہوتا, یہ ٹائم لیس ہوتا ہے. جبکہ فیل جو ہوتا ہے نا, یا پھر وہ ماضی ہوتا ہے, یا حال ہوتا ہے, یا مستقبل ہوتا ہے. अरबी में कहेंगे तो माजी होता है या फिर मुजारे होता है, मुजारे में दोनों आ जाती हैं। अल्लाह सुबहाना ताला ने यहाँ ये करके बता दिया कि जिस तरह इसम जमाने की कैद से आज़ाद है, इसी तरह यहाँ जो बात कर दी गई खौफ, ये भी जमाने की कैद से आज़ाद है। ये तो आपको हर वक्त ही लगा रहेगा, इसके साथ ये नहीं कह सकते कि कभी मुझे खौफ था, अंदेशा था, कभी नहीं रहा। जबकि जो गम है वो वक्त के साथ था, माजी की बात याद आएगी तो गम होगा, नहीं तो नहीं होगा। और ये भी याद रखिएगा कि ला खौफुन के बाद अला क्यों आया है। अब ये नेक्स्ट क्वेश्चन है, ये इससे भी खूबसूरत है, बारीकी है इसमें बहुत। यानी एक होता है किसी का खौफ होना, ठीक है, आई एम अफ्रेड ऑफ, एक होता है कि किसी दूसरे के लिए खौफजदा होना। मैं थोड़ा सा इसका फर्क समझाने के लिए एक मिसाल दे देती हूँ। बस दफा आपको अपनी जात का कोई फिक्र नहीं होता, आप कहते हैं मुझे जो होना है हो जाए, लेकिन आपको अपने बच्चों की सेहत का बहुत फिक्र होता है, आपको अपने हस्बैंड की हेल्थ का बहुत फिक्र होता है ये बात कि नहीं, ठीक है ना। अब जब हम अपने बारे में किसी चीज को खौफ में लेते हैं ना, तो वो क्या होता है, खौफन या खुजन कह लीजिए, जो भी चीज है। जबकि दूसरे का हो ना, तो अला, अला का लफ्ज अपॉन के मानो मत है ऊपर। आप ऐसे सोचें कि एक बच्ची है, उसके पास एक खिलौना है, मिसाल है कि वो टेडी बियर है या कुछ है। अब वो खिलौना सा था, बच्ची उससे खेलती थी, फेमिलियर थी। एक दिन वाकई वहां टेडी बियर आ गया। अब वो छोटी सी बच्ची है, उसको नहीं फर्क पता, वो खेलने लग जाएगी, उसको कोई खौफ नहीं है, क्योंकि वो इमेजिनेशन में कर रही है कि ये मेरा खिलौना है। लेकिन माँ उसको देख के क्या होगा, तो माँ का उस बच्ची के हाथ में या उसके करीब टेडी बियर या स्नेक या कोई ऐसे असली जानवर को देखकर जो खौफ, उसको हम कहेंगे खौफुन अला। बात समझे, एक होता है खौफ आपका अपना, खौफुन अला क्या होता है, किसी दूसरे का खौफ है। अब यहां देखिए, फमन तबिया खुदाया फला खौफुन अलैहिम। मैं आपको बड़ी नपी तुली बात में ये बात कहूँ ना, अल्हम्दुलिल्लाह मैं इसको गवाही दे के कह सकती हूँ कि वही की तबा आपको सबके गमों और फिक्रों से आजाद कर देती है। आप इधर लिखे खौफुन अला औलादीना, खौफुन अला अम्वालीना, खौफुन अला उम्महातीना, माँ बाप भाई बहन किसके साथ क्या हो रहा है, वो परेशान है, मैं फोन कर लूँ मैसेज नहीं आया, अल्लाह खैर करे, आप इन सारे अंदेशों से आजाद हो जाते हैं। याद भी नहीं कब से किससे बात हुई है, नहीं ये कैफियत आ जाएगी। एक है हर वक्त ही हाथों में फोन है, गैजेट है, ये है, क्या हो गया, मिनट की खबर, अभी नहीं हुआ, फिर अगले उनका हो गया, हो गया, फिर 2 मिनट उधर से कोई गड़बड़ हो जाएगी। क्या आज हम सारा वक्त इन अंदेशों में नहीं रहते, हमने तो पैसे देकर खुद खौफ पाले हैं, यकीन करें। पहले मसला आता था, फिर टल भी जाता था, फिर खुद खत्म भी हो जाता था, फिर याद भी नहीं रहता था किसी से जिक्र करें। ऐसे ही है, बस आपके हस्बैंड पाकिस्तान चले गए, 15 दिन रहकर आए, बीच में 105 मसले आए, आएंगे तो उनको आप सिर्फ 5 शायद सुना देंगी। ऐसे ही है ना कि भाई ये हुआ था, वो 100 किधर के वक्त ने भुला दिया। अब क्या होता है, टिक टिक। ये मैंने एक दिन एक्सपीरियंस किया, मैं किसी के घर दर्स में गई हुई थी, तो हमेशा ही जहाँ जाते हैं तो हम उनका वाईफाई कोड मांगते हैं क्योंकि नेट यूज़ करना होता है। तो मैंने उनसे पूछवाया, हालांकि वो मुझे ख्याल था कि उनको पता होगा पहले से, काफ़ी मतलब समझदार सिस्टर है। थोड़ी देर गुजरी तो ना आया मैसेज, तो वो फ़ोन पे थी, तो फिर मैंने रिमाइंड करा, तो कहती असल में मैं अपने हस्बैंड को कॉल कर रही हूँ, एक्चुअली क्या है कि वो पाकिस्तान चले गए हैं, तो मैंने आपके वाईफाई कोड मांगने पे अब पाकिस्तान फ़ोन किया, और वो पाकिस्तान में जहाँ थे वहाँ से अभी शादी में गए हुए हैं, तो मैं उनको ढूंढ रही हूँ, वो शादी हाल में मुझे वाईफाई कोड बताएंगे। ये है खौफन अल्लाह। मैंने कहा सिस्टर आपका राउटर किधर है मुझे बताएं, किधर है वो, मैंने कहा ये लिखा हुआ इस पर, आप गरीब हस्बैंड को शादी खाने दें, वो चले ही गए अगर आपको छोड़ के, तो आप उसको इतनी बड़ी सजा तो ना दें। अब यहाँ फिर नोट किए कि खौफ अच्छी चीज़ है, कुरान में बेशुमार जगह मोमिनों के खौफ का है, या खाफ होना यौमन का लफ्ज आएगा, फिर यौमन शर्रुहु मुस्ततीरा सूरह दाहर में आता है। खौफ बहुत प्यारी चीज़ है, बेखौफ बंदा तो याद रखिए सरकश हो जाता है, लेकिन खौफुन अला जो है ना, ये कह लीजिए ये राह जाते ही अंदेशे हैं। कभी आपको किसी चीज़ का अंदेशा है, खौफ है, जिसको हमारे यहाँ क्या कहते हैं, बुरे ख्याल आना, वसवसे आते हैं, तो पता क्या सोचा करें, पहले भी आया था ना, टल गया, कुछ भी नहीं हुआ। मसलन आप इमेजिन कीजिए, आपका बच्चा है, वो 8 बजे घर आ जाता है, 8:30 बज गए नहीं आ रहा, आप फोन करते हैं फोन नहीं उठा रहा, आप उसके दोस्त को फोन करते हैं वो नहीं उठा रहा, अब आप परेशान, शैतान आपके ऊपर एक ऐसा खौफ मुसल्लत कर देगा कि जो आप पढ़ रही थी, सबक याद कर रही थी, वो भी नहीं करेंगी। ऐसे वक्त में क्या करा करे, हाँ पिछले महीने भी एक दिन 8:30 तक नहीं आया था, फिर 9:30 आया तो मैंने पूछा तो उसकी बैटरी चली गई हुई थी, फोन इसलिए नहीं उठा रहा था कि बैटरी। फौरन रिज्यूम कर लें, सब ठीक होगी। और याद रखिएगा यहाँ फिर तौहीद है, हस्बी अल्लाह, अल्लाह मुझे काफ़ी है, फी अमान इल्ला, हम बार बार कहते फी अमान इल्ला, अस्सलाम वालेकुम, बिस्मिल्लाह, लेकिन हम चीज़ों को अपने हाथ में लेते हैं। तो याद रखिएगा दुनिया की बड़ी से बड़ी दौलत भी दे कर बंदा ला खौफ और ला यहज़न नहीं होता। आज इंसानियत ने जितनी चीज़ें डिस्कवर की, आप हर दूसरे दिन उनके मैसेज नहीं पढ़ते, अब रेज हो रही हैं, ये आपको भी आते होंगे, जो मुझे आते हैं ना मैसेज, मैं यकीन रखती हूँ आप सबको आते होंगे, क्योंकि व्हाट्सएप और ये मैसेजिंग ने इतना दुनिया को इकट्ठा कर दिया, अब तो सबका इल्म ही बराबर हो गया है। झूठी सा खबर है तो आलिम भी पढ़ेगा तो जाहिल भी पढ़ेगा, और इसी तरह से स्क्रीन का ये नुकसान, फ़ोन हर वक्त यूज़ करने के ये नुकसान है, ये छोटी छोटी चीज़ें के ये हमने खौफ मोल लिया है। आप पैदल चलेंगे ना, क्या ज़्यादा से ज़्यादा खतरा है, गिर जाएंगे, ठोकर लग जाएगी, पाँव का नाखून टूट जाएगा, बस साइकिल ले लीजिए। बस आप अपने बच्चे को लें, आपका बच्चा पैदल स्कूल जाता था, सच बताइए क्या वो सिक्योर्ड नहीं था? जब साइकिल ली तो क्या हादसे के या उसके गिरने के चांसेस पहले से ज्यादा नहीं हुए? बिल्कुल ज्यादा हुए। साइकिल छोड़ी, स्कूटर दे दिया, अब क्या हुआ, और भी खतरा बढ़ा, और जब उससे आगे बढ़ते के खतरे बढ़ते हैं। दुनिया की जिन चीजों को हम तरक्की कहते हैं ना, आज हमारे हाथ में ये कुछ उतने खौफ है। एक गाड़ी है ना घर में, माँ ने भी, बाप ने, शौहर, बच्चों, सब ने बारी बारी उसी को जरूरत पर यूज करना है। माँ घर बैठी है, शौहर गया तो उसका फिक्र है, बच्चा ले गया तो उसका फिक्र है, ऐसी है ना। यानी एक हाउस वाइफ का एक गम था कि एक गाड़ी जिसमें कोई गया, अल्लाह करे ठीक हो, हादसा ना हो जाए, गाड़ी में कुछ प्रॉब्लम ना हो जाए। अब कितने लोग घर से निकले गाड़ियां लेकर, तीन, शौहर भी गया, बेटा भी गया, दूसरा भी गया, बेटी भी अब तो जाती है, अब कितने खौफ हो गए माँ के, तीन। आप मेरी बात समझ रहे हैं जो मैं दर्द आपको देना चाहती हूँ? जिसको इंसानियत तरक्की कहती है ना, ये खौफ है, और हम इसके लिए मरते हैं। छोटा घर है, छोटे खौफ, बड़ा घर लेंगे, बड़े खौफ। आप अपनी जिंदगी को कूते ला यमूत पे रख लें, आप अपनी जिंदगी को बेसिक्स पे रख लीजिए, आप जैसा खुशी कोई नहीं। वो कहते ना कि एक बाबा था, आप ही में से किसी ने मुझे वो कहानी सुनाई भी है कि किसी गांव में एक बाबा था, तो वो बड़ा ही बेचारा हैंड टू माउथ था, जहां बैठा खा लिया, जहां बैठा अपना हुक्का उठाया। इतने में खबर फैल गई कि गांव में सैलाब आ रहा है, सारे गांव में एक रहलाहट पड़ गई, सैलाब सैलाब, चीजें उठाओ, ये भागो उधर करो। खैर इतने में एक बच्चा भागा भागा आया, चाचा चाचा सैलाब आ रहा है। फिर मैं क्या करूं, चाचा चाचा चीजें समेट लो। तो खड़ा होके अपनी चादर झाड़ के हुक्का पकड़ के कहता है, आज ही गुरबत ने मजा दिया, वे सैलाब आ रहा, किधर सारे जा रहे हैं, मैं भी चलता हूँ, मेरे पास है ही कोई नहीं जो बचाना है। इसको अपनी जिंदगी में लाएं। आज हम मुसलमानों का, बल्कि मैं अपने से भी माजरत के साथ, हम पाकिस्तानियों का बहुत बड़ा मसला अपने घर को सामान से भरना है, अपनी जिंदगी को मशीनों से भरना है, अपनी जिंदगी को एक से चार चीजों से भरना है, खौफ है। 10 चीजें आपके घर में, 1 घंटा बहुत है, आपका सारा घर चमक जाएगा। 10 चीजों को साफ करें, झाड़ू दें, जो भी करें, जो करते हैं आप घर में, ले आए 20 चीजें, डबल टाइम लगेगा। और डिस्ट्रेक्शन कितनी है, आपकी अलमारी में 10 जोड़े हैं, दैट्स ओके, बहुत है। आपके मौसम, आपकी जरूरत, आपके एक हफ्ते के 7 जोड़े हैं, 3 एक्स्ट्रा हैं, कोई बात नहीं, बहुत है। और अगर आपकी अलमारी में 110 जोड़े हैं, खौफ होने लगे हैं। तो ये खौफ का अला मैं समझा सकी आपको, अला सर पे मुसल्लत, यहां देखिए मेरे हाथ को याद रखिए, कभी याद रहेगा, हमारे सर पे मुसल्लत है दुनिया का खौफ। और हम कहते हैं बहुत तरक्की हो रही है, माशाल्लाह, हम बहुत बढ़ गए। और आखिरी बात कि इस पूरे सबक में इल्म की ही तकरार थी ना, तो उलूम की हमने 2 किस्में पढ़ी हैं, एक है दुनियावी उलूम, इनको एक्वायर्ड नॉलेज कहते हैं, साइंसी उलूम, दुनियावी उलूम, लोग इसको सेक्युलर कहते हैं, हालांकि मैं नहीं कहती कि सेक्युलर होता है। दूसरा हमने पढ़ा रेवलेशन, वही इल्मुल वही और इल्मे दुनिया। एक्वायर्ड नॉलेज वक्त के साथ साथ अपग्रेड होना चाहता है, यानी कल साइंस के नजरियात जो थे वो सिंपल थे, अब उसी की बुनियाद पे बहुत बड़े बड़े फिगर एंड फैक्ट सामने आ गए। कल तक आप इसी पे बड़े खुश थे कि ट्रेन का टिकट लेकर 24 घंटे में लाहौर से कराची पहुंच गए, अब अल्लाह ने आपको पैसे दिए, आप जहाज में बैठ गए, 1 घंटे में आपका सफर हो गया लाहौर से कराची का। अब जो पाकिस्तान में रहता है उसका बस एक ही मसला है कि कभी ट्रेन की वजह जहाज में ना चला जाऊं, अगर उसको जहाज की वजह ट्रेन पे जाना पड़ेगा तो वो गमजदा होगा, राइट? और अगर उसको जहाज का टिकट मिल गया, वो कहेगा आज मेरे से ज्यादा कोई खुश नहीं है। आप जहाज में जाते ही आप फौरन अपना चेक करेंगे ना, तो आप कहेंगे सिग्नल्स ही नहीं आ रहे जहाज में, बस दुखी बेकार एयरलाइन है, इंटरनेट ही नहीं था इनका चल रहा। दुनिया की तरक्की के साथ बंदे की डिमांड्स और उसकी रिक्वायरमेंट बढ़ती जा रही है, ये आप में और आपके बच्चों में फर्क है। देखिए आपको मेरे हर सबक में तरबियत का नुक्ता जरूर नजर आएगा, ये मुझे आप माफ कर दें, जिनके बच्चे नहीं है और जिनके हैं वो दुआ दे दें। आपकी और आपके बच्चों की जहनी सोच में ये है बुनियादी फर्क। आज माँ एक रोती है, कहती क्या करूं, बेटा कह रहा है या बेटी कह रही है iPhone 7 ले दो। आपने देखा iPhone 7? आपको पता है वो क्या बला है? 7 साल का बच्चा या 10 साल का बच्चा और उसमें iPhone 7 हाथ में दे दें, उसके कितने इश्यूज बनने हैं आगे जाके। उसकी तो मेमोरी इतनी है कि आपका पूरा घर उसमें दाखिल हो जाए, तो वो बेकार ही याद डालेगा ना। आपका 16 GB का फोन था, आप कभी बेकार गेमें नहीं डालेंगे उसमें, आपका फोन थोड़ी देर में हैंग हो जाएगा क्योंकि वो उसमें जगह ही नहीं रही। आपने 16 GB को 32 में कर दिया, अब जिनको समझ आ रहा है जीबी वो क्या होता है, बाकी समझ रहे ये किसी कैंडी का नाम है। 32 GB हो गई तो बच्चे ने और गेमें भी डाल दी, माँ कहती चलो कोई नहीं खैर है। और जब आपने 120 ली और अब आपको 256 मिल रही है, तो आप तो कहेंगे इसके अंदर ट्रक भी डाल दूं मैं। ये जंक टेलीफोन में नहीं जाता, ये दिमाग में जाता है, और ये है खौफ नला। इंसानियत पे खौफ मुसल्लत है। किसी ने एक बहुत खूबसूरत मैसेज भेजा है, मेरा दिल कह रहा है कि पढ़ के सुनाओ इसी बात पे, लेकिन मफहूम उसका अगर मैं बता सकूं आपको। उन्होंने कहा कि ये सेलफोन्स जो है ना, ये देखने में वजन में बहुत हल्के हैं। देखे ना आप, दिन ब दिन पतले से पतला आ रहा है ना, एक तो नाजुक हो रहा है ताकि फिर और खरीदो हमसे, जल्दी टूटेंगे, पहले वाले पक्के थे अब कच्चे हैं। ये तो खैर एक अलग बहस है, लेकिन जो असल मसला इसमें क्या हो रहा है कि दिन ब दिन ये फ्रेजल होते जा रहे हैं, लाइट वेट, क्योंकि हाथ ही नहीं थक रहे हैं। इतना भारी फोन उठाऊं, ये फोन है या ईंट है, पतले से पतला। लैपटॉप देखिए, ये आप देखिए मेरा लैपटॉप, ये एक छिलका है इसका बस इधर और एक छिलका उधर है, मैं इसको पकड़ती ऐसे हूँ जैसे प्याज का छिलका। अब ये क्या ये उतना चलेगा जितना मोटा चलता था? दिन ब दिन हल्के ना। लेकिन उन्होंने मैसेज क्या दिया हुआ था वो बड़ा खूबसूरत था कि ये सेलफोन्स देखने में बहुत लाइट वेट है, बट याद रखिए नामे अमाल में इसके अंदर जो कुछ आपने डाला है, या तो ये आपके गुनाहों के पलड़े को बढ़ा देगा या फिर आपके नेकियों के पलड़े को। बहुत ज़रूरत है इस वक्त हमारे अपनी नस्लों की ब्रेन स्ट्रॉमिंग करने की। बच्चों को आप ये गैजेट दे देते हैं, आप उनको ये चीज़ें तो दे देते हैं, लेकिन अगर आपने उनकी तरबियत नहीं की ना, तो ये आपने खुद अपने पाँव पर खुद मुश्किल डाल दी है। दुआ कीजिए कि अल्लाह सुबहान तआला आपके मेरे लिए इन सारी चीज़ों को आसान कर दे और हमें अपनी ज़िंदगी का बुनियादी मकसद लेने वाला बनाए। तो ये जो एक्वायर्ड नॉलेज था ना, ये वक्त के साथ एडवांस होता है, इसके बरक्स जो वही है ना इल्मुल वही कह लीजिए रिलेशन, ये वक्त के साथ अपग्रेड नहीं हो सकती। आपको ये नहीं कह सकता कि 1400 साल पुराना कुरान आप पढ़ रहे हैं, कुरान पे वक्त गुजरने का कोई असर नहीं, ये वक्त और ज़माने की कैद से बिल्कुल आज़ाद है। और इल्मे वही ना होना तो इल्मे दुनिया से फ़ायदा भी नहीं उठाया जा सकता। यानी आप कह सकते हैं कि एक्वायर्ड नॉलेज से बेस्ट फायदा वही उठाएगा जिसके पास वही की रोशनी है। इसी सेलफोन, ये जितनी मैंने मिसालें आपको दी है, आप इन्हीं से दीन दें लोगों को, इसी से सीखें, इसी से सिखाएं, इसी से नमाजों के औकात चेक कीजिए, इसी से किबला मान लीजिए। पहले कहीं जाते थे तसव्वुर ही नहीं था कि आपको वहां किबला खुद मिल जाए, आपका सेलफोन आपको दिखा देता कि इधर किबले का रुख है, पढ़ ले। ये है इल्मे वही से फायदा उठा लिया आपने। अल्लाह तआला से दुआ है कि वो हमारे लिए आसानी करे। अब हम चलेंगे अगली आयतों पे, और ये बातें करनी इसलिए भी ज़रूरी थी कि अब अगली आयतों का भी इसी मौजू के साथ ताल्लुक है। हम आयत नंबर 40 से शुरू कर रहे हैं इस वक्त। थोड़ा सा मैं आपको पीछे से इसका ताल्लुक जोड़ दूँ। एकदम कुछ लोगों के जहनों में ये सवाल आने लगता है कि कुरान में पता नहीं क्या बात है, एक बात इधर की एक उधर की। तो यहाँ पहले मैं आपसे कहूँ कि अगर कभी ज़िंदगी में आपके दिल में ये ख्याल भी गुजरा है ना, तो आज जाकर उस पर अस्तग़फ़ार करें, तौबा के नफिल पढ़ें। इमाम राजी हैं, उनकी बड़ी खूबसूरत बात है, वो कहते हैं कि जिस रब ने उंगली की पोर पोर उसकी सही जगह पे लगा दी, जोड़ पे जोड़ जोड़ दिया, क्या वो अपने कलाम के अंदर बेतुकी बातें करेगा? ये हमारे इल्म की कमी है, वरना कुछ आलिम ऐसे थे वो कहते हैं हमें पूरा कुरान एक आयत लगता है क्योंकि इतना खूबसूरत हुसन है। और ये जो इसको रबतुल कुरान कहते हैं, यानी ये जो कुरान का रबत है ना, ये आपके मेरे जानने के लिए बहुत ज़रूरी है। तो हम अभी तक कहाँ खड़े हैं मैं फिर दोहराऊंगी, आप छोटे छोटे पॉइंट्स में लिखेंगे। सूरत फातिहा में हमने हिदायत की दुआ मांगी, संजीदगी के साथ दुआ मांगते हैं, अल्लाह ने कुरान खुलवा दिया, ज़ालिकल किताबु ला रैबा फी। उसके बाद ہدایت کن کو ملنی ہے، ان کی صفات بتا کے متقین سے تعارف کرایا، پھر کافروں کا تذکرہ کیا کہ جنہوں نے ہدایت سے فائدہ نہ اٹھانا چاہا، پھر منافقین کی سمپٹمز دیکھی نام جانے بغیر کہ جنہوں نے دنیا بھی لینی چاہی اور آخرت بھی نہ چھوڑنی چاہی، اس کے بعد ہم نے یا ایھا الناس اعبدوا سے انسانیت کے نام رب کا پہلا پیغام دیکھا، کس طرح سے اللہ سبحانہ تعالیٰ بندوں کو پیغام دیتے ہیں. اسی رکوع میں ہم نے ایمان ثلاثہ یعنی اصول ثلاثہ لکھ لیجئے، اصول ثلاثہ کو سمجھا کہ کس طریقے سے اللہ سبحانہ تعالیٰ نے انسان کو دنیا میں توحید، رسالت اور ایمان بالآخرہ کے ساتھ باندھ کے بھیجا. اسی میں چوتھے گروہ فاسقین کا تذکرہ کر دیا. منافق اور فاسق میں فرق کیا ہے؟ کہ منافق دل کا روگی ہے اور فاسق تو شرماتا بھی کوئی نہیں، وہ کہتا ہے مجھے کہو منافق کہو جو مرضی کہو، میں اس پہ بہت خوش ہوں. جہاں سے نکلے وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً، سے انسان کا دنیا میں سفر دیکھا ہم نے کہ اس دنیا میں انسان کیسے آیا. اس پورے سبق سے ہم نے خلافت کی ذمہ داریوں کو ادا کرنا سیکھا، اور اسی میں ہمیں اللہ سبحانہ تعالیٰ نے یہ سکھا دیا کہ دیکھو انسان کی حیثیت اس دنیا میں مالک کی نہیں ہے. اب یہ میں خلاصہ کروا رہی ہوں آپ کو پچھلی آیتوں کا. مالک نہیں ہو تم، نائب ہو، خلیفہ ہو. اور دوسرا، انسان کی حیثیت کے ناطے سے ہم نے جانا کہ علم کی بنا پہ شرف ملا. دنیاوی علم حاصل کرو گے تو دنیا میں ورلڈ پاور بن جاؤ گے، سپر پاور بن جاؤ گے، اور اگر دنیا کے علم کے ساتھ دین کا علم بھی لے لو گے تو دنیا آخرت میں امام بن جاؤ گے. پھر اس کے بعد ہم نے اس سبق میں دیکھا کہ انسان کے بارے میں فرشتوں کے کچھ اندیشے تھے. کون کون سے تھے؟ فساد کرے گا، خون بہائے گا. پھر ہم نے اس لیسن میں دیکھا کہ فرشتوں کو سجدے کا حکم دیا گیا تو ابلیس نے انکار کیا، بڑائی پہ تکبر کیا، فرشتوں نے حکم کو مان لیا، عاجزی اور اطاعت کی. پھر چوتھا پوائنٹ ہم نے اس لیسن میں دیکھا کہ آدم علیہ السلام کی آزمائش ہوئی اور اس میں ناکام ہو گئے، لیکن ناکامی پہ توبہ کر لی. پھر ہم نے ابلیس کو دیکھا، اس کی بھی آزمائش ہوئی، ناکام ہوا، اور اس کے بعد توبہ سے بھی انکار کر دیا، اور ابلیس نے آدم علیہ السلام کو بھی ناکام کرنا چاہا. اللہ نے دونوں کو زمین پہ اترنے کا حکم دے دیا. اگر آپ امیجینیشن میں سٹرانگ ہو نا تو آپ گھر جا کے یہ کام ضرور کیجیے گا. یہ پورے رکوع کو سامنے رکھیں جو ہم پڑھ چکے ہیں، آپ دیکھیں گے اگزیکٹلی اس رکوع کے دو حصے بنتے ہیں. شروع کے حصے میں آدم بمقابلہ فرشتے، اور دوسرے میں آدم بمقابلہ ابلیس. اور آخری حصہ ہم نے پڑھا کہ ہدایت اللہ کی طرف سے آئے گی، جو پیروی کر لے گا خوف اور غم سے آزاد ہے، یعنی دنیا بھی اچھی آخرت بھی اچھی، اور جو قبول کر کے انکار کریں آیتوں کو جھٹلائیں وہ آگ کے ساتھی ہیں. اب یہ سارا کچھ پڑھنے کے بعد اب یہاں کیا ہے، آخری حصہ کیا ہے ہمارے سبق کا؟ فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى. اللہ سبحانہ تعالیٰ نے کہا تھا کہ میری طرف سے ہدایت آئے گی، تو یہاں اب اس رکوع کا پچھلے سارے سبق سے تعلق کیا ہے؟ ہدایت بھیجے جانے کے اعتبار سے اس وقت موجود مذاہب میں سے سب سے پرانے مذہب یا دین کی کہانی، یعنی یہود. بات واضح؟ اس وقت دیکھیں دنیا میں تین بڑے مذہب موجود ہیں جو الہامی تھے، اللہ سبحانہ تعالیٰ کی طرف سے تھے. اس میں سے سب سے پہلے یہود تھے. تو اب یہاں سے جو ہمارا رکوع شروع ہو رہا ہے یا لیسن، اس کا موضوع کیا ہے؟ بنی اسرائیل سے خطاب. اللہ سبحانہ تعالیٰ بنی اسرائیل سے خطاب کرتے ہیں. میں آپ کی اور اپنی سہولت کے لیے بنی اسرائیل کے لفظ کو بولوں گی آپ کے سامنے ماضی کے مسلمان، کیونکہ یہ بھی اب ایک گڑبڑ ہو جاتی ہے. ہم نے تو قرآن کھولا تھا اپنی ہدایت کے لیے، لیکن ہم اپنی ہدایت سے زیادہ کس کی باتیں شروع میں سننے لگ گئے؟ ہم تو سننے لگ گئے بنی اسرائیل کی. کیوں؟ اللہ تعالیٰ ان کی برائیاں نہیں کر رہے. یاد رکھیے اللہ تعالیٰ از ناٹ بیک بائٹنگ، نعوذ باللہ. بعض لوگوں سے میں نے یہ بھی سنا، اللہ ہماری زبانیں بند کر دے جو اللہ کے بارے میں اعتراض کرتی ہیں، کہ دیکھو اللہ ہمیں تو منع کرتے ہیں ان باتوں سے اور خود ایسی ایسی باتیں کرتے ہیں. تو دیکھیے یہاں کیوں ذکر آ گیا بنی اسرائیل کا. نمبر ایک، اللہ نے ہدایت کی جو دعوت دی تھی، جو کتابیں بھیجنی تھی، اس کا وعدہ پورا کر دیا. اب لوگوں نے اس کے لیے کیا کیا اس کا ذکر کر دیا. اور دوسری بات ہے کہ نبی صلی اللہ علیہ وسلم کا مدینہ میں آ کر یہود سے براہ راست واسطہ بڑھنے والا تھا۔ کسی بھی ملک یا علاقے یا شہر میں آپ دین کا کام کے لیے اگر جاتے ہیں نا، تو آپ کو پہلے وہاں کا مزاج سمجھنا پڑتا ہے، لوگ کیسے کھاتے ہیں، کیسے پیتے ہیں، ان کے گھر کیسے ہیں، ان کا لائولی سٹائل کیا ہے، وہ عید کیسے مناتے ہیں، وہ خوشیاں کیسے کرتے ہیں، ان کے فیملی سیٹ اپ کیسے ہیں، یہ ساری چیزیں آپ کو ان لوگوں کی مینٹیلیٹی سمجھنے کے قابل کر دیتی ہیں۔ اور میں اس چیز پہ اپنے آپ کو بہت خوش قسمت سمجھتی ہوں کہ مجھے اللہ نے بہت مختلف لوگوں کے ساتھ ملنے کا موقع دیا۔ اگر آپ میں سے کوئی بھی دین کی بات نہیں کر رہی، دنیاوی اعتبار سے دنیا کے مختلف علاقے، خاص طور پہ جہاں ہمارا گزر بسر ہوا، میں آپ کو ہر علاقے کی سوچ، فرق، چیزیں بڑے آرام سے بتا سکتی ہوں۔ بس آپ دیکھیے کہ آپ لوگ سب یہاں ناروے میں نا، تو آپ تیسری چوتھی جنریشن پہ ہیں۔ جب بھی خوشی غم کا موقع آتا ہے تو آپ سب اپنے خاندانی طور پہ اکٹھے ہو جاتے ہیں نا، کیونکہ اب یہاں آپ کی تیسری نسل ہے۔ ریسنٹلی مجھے جرمنی جانے کا اتفاق ہوا، میں نے عید وہاں کی، اور میں نے جان کے کی ادھر، سچی جو بتاؤں بہت ساری وجوہات کی وجہ سے۔ وہاں میں نے دیکھا کہ ابھی یہ کانسیپٹس نہیں ہے، عید کے دن خاندان ہے ہی کوئی نہیں کسی کا، کیونکہ ابھی فرسٹ جنریشن چل رہی ہے، بہت بھی ہوا تو کسی کے بچوں کی اب شادیاں ہونی شروع ہو گئیں، اب ان کے لیے عید کا دن بڑا بورنگ دے رہے ہے، ان کو پھر کچھ نہ کچھ اہتمام کرنا پڑتا ہے، اور وہ کہیں مسجدوں میں، کہیں باہر جا کے کر کے کمیونٹی کے لیول پہ کرتے ہیں۔ تو میں نے کیا سیکھا کہ جب اپنے خاندان کے لوگ ایک جگہ جمع ہونے شروع ہوتے ہیں نا، تو لوگ اپنے اندر ہی کھو جاتے ہیں، یعنی عید والے دن ہو سکتا ہے روز ملنے والے کبھی نہ ملے، کیونکہ اس دن سب اپنے اپنے خاندان میں بزی ہیں، لیکن جہاں یہ نہیں ہے تو وہ اس دن عام لوگوں سے بھی زیادہ ملتے ہیں، تب یہ ایک فرق ہوتا ہے نا۔ تو اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو مدینہ میں آنے سے پہلے بنی اسرائیل کی کچھ عادات بتا دی۔ آج مجھے آپ کو کیوں بتایا جا رہا ہے، کیونکہ اب تو ہم پڑھ رہے ہیں، ہمیں بھی بتا دیا کہ ماضی کے مسلمانوں نے جو کیا تم نہ کرنا۔ کل تک اللہ نے نبوت کا تاج ان کے سر پہ رکھا تھا، آج تمہارے سر پہ رکھا ہے، تم اپنے آپ کو اس کے قابل کرنا۔ تو اس پورے سبق میں سے جو مین تھیم ہے نا، وہ بھی نوٹ کر لیں، دوسروں تک حق پہنچانا ہے اور خود کو حق سے محروم نہیں کرنا۔ یہ امت مسلمہ کا پیغام ہے۔